यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म हरिशरण लामिछाने। शुरूमा यस प्रसारणका मुख्य समाचार। राष्ट्रपति विद्यादेवी भण्डारी र चीनिया राष्ट्रपति सी जिनपिङ बीच टेलिफोन वार्ता। नेपाललाई 10 लाख डोज खोप अनुदानमा उपलब्ध गराउने चीनको घोषणा। नेपालमा थप 6714 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 6716 जना संक्रमण मुक्त। कोरोना संक्रमणबाट हिजो थप 145 जनाको मृत्यु। व्यक्तिगत वा संस्थागत रूपमा राखिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। नेपालमा 2.5 करोड़ जनसंख्यामा इन्टरनेट पहुँच पुगेको नेपाल दूरसंचार प्राधिकरणको तथ्याङ्क। र भारतमा समुद्री चक्रवातका कारण 20 लाख भन्दा बढ़ी मानिस विस्थापित। समाचार अब विस्तारमा। राष्ट्रपति विद्यादेवी भण्डारी र चीनिया राष्ट्रपति सी जिनपिङ बीच हिजो टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा राष्ट्रपति सीले चीन सरकारले नेपाललाई थप 10 लाख मात्रा कोविड 19 खोप अनुदान स्वरूप प्रदान गर्ने घोषणा गर्नुभएको छ। त्यस अवसरमा राष्ट्रपति द्वयबीच नेपाल र चीन बीचको समग्र सम्बन्ध सहित कोविड 19 सम्बन्धी सहायताबारे छलफल एवं विचार आदान प्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। कोविड 19 विरूद्धको नेपालको लड़ाईमा जीवन रक्षक औषधि, चिकित्सा उपकरण र स्वास्थ्य सामग्री प्रदान गरेर नेपाललाई निरन्तर सहयोग गरेकोमा राष्ट्रपति भण्डारीले चीन सरकारप्रति कृतज्ञता ज्ञापन गर्नुभयो। कोविड 19 विरूद्धको खोप संसारभर सबैका लागि सार्वजनिक वस्तु हुनुपर्ने राष्ट्रपति सीको अभिव्यक्तिको प्रशंसा गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस अघि पनि चीनले नेपाललाई 8 लाख मात्र खोप उपलब्ध गराएकोमा आभार व्यक्त गर्नुभयो। नेपाललाई चीनबाट कोविड 19 विरूद्धको खोप खरिदमा सहजीकरणका निम्ति पनि उहाँले आग्रह गर्नुभयो। दोस्रो लहरको महामारीका कारण नेपालले सामना गर्नु परेको कठिन परिस्थितिलाई स्वीकार गर्नुहुँदै राष्ट्रपति सीले कोविड 19 विरूद्धको नेपालको लड़ाईमा चीन सरकारको पूर्ण सहयोग रहने बताउनुभयो। उहाँले खोप सहायतामा चीनले नेपाललाई उच्च प्राथमिकतामा राख्ने आश्वासन पनि दिनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ। अहिलेको कठिन परिस्थितिमा थप खोप सहायता उपलब्ध गराउने चीनिया राष्ट्रपतिको नयाँ घोषणाको निम्ति उहाँप्रति आभार व्यक्त गर्नुहुँदै राष्ट्रपति भण्डारीले कोरोना विरूद्ध लड़िरहँदा चीनिया सहयोग जारी रहने विश्वास व्यक्त गर्नुभयो। उप प्रधानमन्त्री ईश्वर पोखरेलले सदियौंदेखिको नेपाल चीन सम्बन्ध मजबूत र विश्वासिलो रहेको बताउनु भएको छ। चीनिया कम्युनिष्ट पार्टी स्थापना भएको 100 वर्ष पुगेको अवसरमा चीनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले भर्चुअल माध्यमबाट हिजो आयोजना गर्नुभएको कार्यक्रममा उप प्रधानमन्त्री पोखरेलले नेपाल सधैं एक चीन नीतिमा दृढ़ रहेको बताउनुभयो। उहाँले नेपालको विषम परिस्थितिमा चीन सरकारले गरेको सहयोग अविस्मरणीय रहेको भन्नुहुँदै कोविड 19 को महामारी र नेपालको विकासमा चीनको सहयोग रहँदै आएको स्मरण गर्नुभयो। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल सिन्हाले कोविड 19 जस्तो महामारीमा चीन सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री र अनुदानमा उपलब्ध गराएको खोपप्रति नेपालले सधैं चीनलाई सम्झिने र नेपाली नागरिक खोपको प्रतीक्षामा रहेको बताउनुभयो। त्यस अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्से, राप्रपाका अध्यक्ष पशुपति शमशेर राणा, नेपाली कंग्रेसका डाक्टर नारायण खड्का, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले चीनले गरेको विकास, समृद्धि र महामारीका साथै अन्य समयमा पनि चीनले नेपाललाई गरेको सहयोग अविस्मरणीय रहेको बताउनुभयो। भर्चुअल बैठकको शुभारम्भ गर्नुहुँदै चीनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख साङ ताओले विकासोन्मुख देशलाई सहयोग गर्ने रणनीति अनुरूप नेपाललाई उच्च सम्मानका साथ चीन सरकारले जेनेरेटर, अक्सिजन, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेको बताउनुभयो। देशभर हिजो कोरोना भाइरसबाट थप 6714 जना संक्रमित भएका छन्। 19,030 नमूनाको पीसीआर विधिबाट परीक्षण गर्दा 6677 जना तथा 322 नमूनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा 37 जना गरी 6714 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा देशभर 6716 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले जानकारी दिनुभयो। हाल नेपालमा कोरोना भाइरसबाट निको हुनेको दर 76.9% रहेको मन्त्रालयले जनाएको छ। देशभर हिजो कोरोना संक्रमणबाट 145 जनाको मृत्यु भएको मन्त्रालयका सहप्रवक्ता डाक्टर अधिकारीले बताउनुभयो। हाल देशभरि संस्थागत आइसोलेशनमा 8,457 जना र होम आइसोलेशनमा 1,08,620 जना गरी 1,17,077 जना सक्रिय संक्रमितको उपचार भइरहेको छ। यसै गरी 1,671 जनाको आईसीयूमा उपचार गरिएकोमा ती मध्येबाट 434 जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ। यसै गरी काठमाडौँ उपत्यकामा गत 24 घण्टामा कोरोना भाइरसबाट 1,493 जना संक्रमित थपिएका छन्। भक्तपुरमा 113, ललितपुरमा 241 र काठमाडौँमा 1,139 गरी 1,493 संक्रमित थपिएका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यक्तिगत वा अन्य कुनै तरिकाले लगिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले हिजो सूचना जारी गर्दै व्यक्तिगत संस्थागत आइसोलेशन केन्द्र र अस्पतालमा प्रयोगका लागि लगिएका सिलिण्डर जुन कम्पनी वा अस्पतालको हो उसैलाई फिर्ता गर्न अनुरोध गर्नुभएको हो। उहाँले अक्सिजनको आपूर्ति सहज भए पनि व्यक्तिगत वा संस्थागत रूपमा लगिएका सिलिण्डर फिर्ता नगर्नाले समस्या भएको बताउनुभयो। मन्त्रालयका अनुसार अहिले 32 अस्पतालमा अक्सिजन प्लान्ट र 3 अस्पतालमा तरल अक्सिजन प्लान्ट रहेका छन्। संक्रमणको दोस्रो लहर आइसकेपछि सरकारले 900 अक्सिजन कन्सन्ट्रेटर र 5,000 अक्सिजन सिलिण्डर ल्याएको छ। नेपाली कंग्रेसले कोविड 19 महामारी नियन्त्रणमा सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई आग्रह गरेको छ। सभापति शेरबहादुर देउवा निवास बुढा निलकण्ठमा हिजो बसेको केन्द्रीय पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले सरकारले व्यवस्थित रूपमा कोविड 19 रोकथाम र नियन्त्रणमा नलागेर जनतामा त्रास सृजना गर्न लागेको आरोप लगाएको छ। यही जेठ 6 गते सभापति देउवा नेतृत्वको प्रतिनिधिमण्डलले कोविड 19 संक्रमणको उपचार र रोकथामका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई 15 बुधे सुझाव पत्र जाएकोमा सुझाव कार्यान्वयनमा सरकारले गम्भीर चासो नदेखाएकोले पुनः ध्यानाकर्षण गराउने निर्णय भएको महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिनुभयो। बैठकले आवश्यकता अनुसार शैया अक्सिजन आईसीयू र भेन्टिलेटर सहितको अस्पताल र आवश्यक स्वास्थ्य कर्मीको व्यवस्था तत्काल गर्न सबै जनतालाई सहज रूपमा तत्काल कोरोना विरूद्धको खोप उपलब्ध गराउन कन्ट्याक्ट ट्रेसिङको आधारमा बढ़ीभन्दा बढ़ी पीसीआर परीक्षणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको महामन्त्री डाक्टर प्रकाश शरण महतले रेडियो नेपाललाई जानकारी दिनुभयो। यसै गरी बैठकले लम्बिँदै गएको निषेधाज्ञाका कारण मारमा परेका दैनिक ज्यालादारी श्रमिक, रोजगारी गुमाएका सर्वसाधारण र व्यापारी लगायतलाई उचित राहतको व्यवस्था गर्न स्थानीय तहलाई आवश्यक साधन स्रोतको व्यवस्था गरी संक्रमणको प्रभावकारी रोकथाम, कन्ट्याक्ट ट्रेसिङ, संक्रमितको आइसोलेशन, प्रारम्भिक स्वास्थ्य परामर्श र उपचारको पहुँचमा पुर्याउने व्यवस्थाका लागि जिम्मेवारी दिनुपर्ने लगायत विषयमा बैठकले सरकारको ध्यानाकर्षण गराएको छ। सहमहामन्त्री डाक्टर महतले प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक भएको दोहोर्याउँदै सो कदम विरूद्ध राजनैतिक र कानूनी लड़ाई जारी राख्ने निर्णय गरेको पनि बताउनुभयो। कोरोनाबाट समुदाय स्तरमै संक्रमित र मृतकको संख्या बढ़ेसँगै यसबाट कसरी आफू बस्ने र अरूलाई बचाउने भन्ने चिन्ता र चासो यतिबेला सबैमा देखिन्छ। कोरोनाको संक्रमण समुदाय स्तरमा फैलिँदै जाँदा ओखलढुंगाका ज्येष्ठ नागरिक, दीर्घरोगी, बालबालिका तथा सुत्केरी र गर्भवतीहरू बढ़ी जोखिममा परेका छन्। ओखलढुंगाबाट हाम्रा संवाददाता पूर्ण प्रसाद नेउपानीको यो रिपोर्ट।
दीर्घरोगी हुनुहुन्छ, यी बुढापाकाहरू हुनुहुन्छ, जुन 75 वर्षदेखि निकाल्नु माग्नु भएको समस्यामा अब भएको कारणले पनि उहाँहरूलाई चाहिँ अलिकति सिनियर रोगले अलिकति च्याप्रति भन्ने ज्यादा गरिन्छ।
ओखलढुङ्गाको माने भन्ज्याङका सुभाष राउतले भन्नुभए जस्तै गाउँघरका दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका र सुत्केरी तथा गर्भवतीहरू कोरोना संक्रमणको उच्च जोखिममा छन्। खेतबारीमा कृषिको काम र अर्थोपार्जनका लागि घर बाहिरको काममा परिवारका सदस्यहरू दिनहुँ जानुपर्ने बाध्यता हुँदा उनीहरू मार्फत घरमा हुने रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूलाई कोरोनाले भेट्ने हो कि भन्ने मोलुङ गाउँपालिकाकी सजिना तामाङलाई चिन्ता छ।
विशेष सानो बालबालिका अब जस्तै वृद्ध अवस्थामा रहेका आमा बुवालाई जोखिम, दीर्घरोगीहरू जो व्यक्तिहरू चाहिँ नियमित औषधि सेवन गरिरहनु पर्छ, उहाँहरूको लागि चाहिँ 3 महिनाको फरकमा वा 6 महिनाको फरकमा औषधि लिन जान परिरहन्छ, उहाँहरूलाई चाहिँ बढी जोखिम जस्तो लाग्छ मलाई।
जिल्ला अस्पताल रूम्जाटारका सूचना अधिकारी उमा गुरुङ भने स्वास्थ्य कर्मी र जनप्रतिनिधिको साथसँगै परिवार तथा आफन्तको सानो सावधानीले मात्रै पनि कोरोना संक्रमणबाट बालबालिका, वृद्ध वृद्धा र दीर्घ रोगीलाई बचाउन सकिने बताउनुहुन्छ।
त्यस्तो गाह्रो भइहाल्यो भने चाहिँ होइन भने चाहिँ अब आफ्नो केयर आफै गरेर सकेसम्म घरमै बस्ने, केही समस्या आइहाल्यो भने स्वास्थ्य कर्मीहरूलाई त्यही फोनबाट नै मलाई इच्छु छ भनेर चाहिँ त्यहाँबाट नै त्यसको समस्याको समाधानको उपाय अप्नाउनु पर्ने हुन्छ।
गत वर्ष ओखलढुङ्गाका केही स्थानीय तहका जनप्रतिनिधिले दीर्घ रोगीलाई घरैमा औषधि ल्याइदिएको भए पनि यस वर्ष त्यो अभ्यासले निरन्तरता पाउन सकेको छैन। कोरोनाको जोखिम त छँदैछ, दीर्घ रोगीहरू स्वास्थ्य परीक्षण गराउन र नियमित सेवन गर्नुपर्ने औषधि समेत नपाउँदा पुरानो रोगबाट थलिएर बसेका छन्। पूर्ण प्रसाद नेउपाने, रेडियो नेपाल, ओखलढुङ्गा।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
समाचारमा पुनः स्वागत छ। कोविड 19 का कारण स्थगित कक्षा 10 को माध्यमिक शिक्षा परीक्षा एसईई सञ्चालनका विषयमा दुई हप्ताभित्र निर्णय हुने भएको छ। हिजो आयोजित भर्चुअल छलफल कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोविडको दोस्रो लहरको प्रभाव कहिलेसम्म रहन्छ भन्ने स्पष्ट नभएकाले कार्यदलको सुझाव अनुसार एक दुई हप्ताभित्र एसईई बारे निर्णय गरिने जानकारी दिनुभयो। उहाँले वार्षिक परीक्षा सम्पन्न गरेका विद्यार्थीले नयाँ शैक्षिक सत्र सञ्चालन गर्न सक्ने पनि बताउनुभयो। कक्षा 8, 10 र 12 बाहेकका अन्य परीक्षा सम्बन्धित विद्यालयले सञ्चालन गर्न सक्ने व्यवस्था छ। कोविड 19 संक्रमण नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका कारण सबै क्षेत्र प्रभावित बनेका छन्। महामारीका कारण करोड़ौं खर्चेर सञ्चालनमा ल्याइएका इलामका होटल व्यवसाय पनि प्रभावित बनेको छ। इलामबाट संवाददाता राजकुमार दाहालको यो रिपोर्ट।
इलाममा ठूला साना मजौला गरेर करिब 450 होटलहरू रहेका छन्। पर्यटन क्षेत्रमा भविष्य देखेर आफ्नो पुँजी खर्च गरेकाहरू कोरोना भाइरस जोखिमका कारण आवागमन ठप्प हुँदा निराश भएका छन्। होटल एसोसिएशन इलामका अध्यक्ष देवी पौडेल:
इलाम जिल्लाका साना मजौला र ठूला होटल गरेर झन्डै 450 हारिमा छन्। एउटा जुन निराशा तर्फ गइरहेको अवस्था छ।
कोरोना भाइरसका कारण व्यवसाय ठप्प हुँदा बैंकको किस्ता र ब्याज कसरी तिर्ने होला भन्ने चिन्तामा छन् यहाँका व्यवसायीहरू। कन्याममा दुईवटा होटलमा लगानी गरेर व्यवसाय गर्दै आएका टेकराज गिरी:
होटल व्यवसायी, घोडाचडी व्यवसायी लगायत कोसेली पसल गर्ने सबैलाई नै अहिले मार परे। लोन दिएर गर्ने व्यवसायले अहिले यो बन्द बन्द किस्ताहरू समयमा बुझाउन नसक्ने स्थिति छ, ब्याजहरू बुझाउन नसक्ने स्थितिमा।
राज्यले लोनको ब्याजमा अनुदान र किस्ता केही पर सार्ने लगायतको सेवा दिए सहज हुने धारणा राख्नुहुन्छ एसोसिएसनका अध्यक्ष पौडेल:
ब्याङ्कबाट विभिन्न प्रकारका ऋणहरू लिएका हुन सक्छन्, ब्याजमा छुट नहुन्जेलीका लागि किस्तालाई पर सार्ने सबैलाई समेटेर केही राहत प्याकेजहरू ल्याइदियो भने स्थानीय तहहरूले व्यावसायिक करको अन्त शुल्कहरू, खाने पानी शुल्कहरू स्थानीय सरकारले छुटको व्यवस्था मिलाउनु पर्छ।
इलामका होटलहरूलाई दैनिक 74 लाख बराबर नोक्सान छ भने होटल क्षेत्रमा काम गर्ने झण्डै 2400 कामदार बेरोजगार भएका छन्। कोरोना भाइरसको जोखिमका कारण चहलपहल ठप्प हुँदा होटल व्यवसायीको कारोबार शून्यमा झरेको छ। व्यवसायी छिरिङ शेर्पा:
अहिले आएर फेरि त्यही माइनसमै अथवा जिरो शून्यमै गइरहेको छ सबैतिर।
देशकै अवस्था दर्दनाक भएको अवस्थामा पर्यटन व्यवसायमा आफ्नो भविष्य देखेर लगानी गरेका व्यवसायीहरू निकै मारमा परेका छन्। राजकुमार दाहाल, इलाम।
दूध तथा दुग्धजन्य पदार्थको उपभोगका लागि सर्वसाधारणमा पशु सेवा विभागको अनुरोध। दूध एक पूर्ण आहार हो, यसमा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन र विभिन्न खनिज तत्त्वले मानिसको शारीरिक वृद्धिका साथै रोग विरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमताको समेत विकास गर्दछ। दूध तथा दुग्धजन्य पदार्थको सेवनले कोरोना लगायत विभिन्न रोग विरुद्धको लडाईमा धेरै सहयोग गर्न सक्दछ। दूध अमृत सराह हो, त्यसैले रोग प्रतिरोधात्मक क्षमताको वृद्धि गर्न, मन र मस्तिष्कमा ताजगी ल्याउन र स्वस्थ जीवनका लागि दूध तथा दुग्धजन्य पदार्थको नियमित सेवन गरौं। नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभागद्वारा जनहितमा जारी सन्देश।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। संविधान निगरानी समूहले प्रतिनिधि सभा विघटनको विषयलाई संवैधानिक पद्धति, संसदीय प्रजातन्त्र र न्यायिक पद्धतिको कार्यान्वयनमा उपस्थित चुनौती तथा अचिन्तित परिणामको सम्बन्धमा गम्भीर विचलन र अवरोधका रूपमा लिएको जनाएको छ। पूर्व प्रधान न्यायाधीश कल्याण श्रेष्ठको नेतृत्वमा रहेको समूहले एक विज्ञप्ति जारी गरी संविधानको धारा 76 अन्तर्गत वैकल्पिक सरकार गठन गर्न विभिन्न चरणका प्रयास हुँदै गर्दा सर्वोच्च अदालतको फागुन 11 फैसला बमोजिम पुनर्स्थापित प्रतिनिधि सभाको युक्तियुक्त कारण बिना सदन विघटन गरेको उल्लेख गरेको छ। दिगो संसदको संरचनासहित जारी भएको वर्तमान संविधानको कार्यान्वयन जटिल मोडमा पुगिरहेका बेला अदालतबाट पुनस्थापित भएका घटनालाई सम्मान गर्दै सो समूहले न्यायिक निर्णयको औचित्य नै विस्थापित गर्ने पार्ने गरी रणनीतिक सोच राख्नु कानूनी राज्यको सिद्धान्त विपरीत भएको जनाएको छ। बंगालको खाड़ीबाट विकसित भई भारतको उड़िसातर्फ अघि बढ़ेको शक्तिशाली समुद्री चक्रवात यासको प्रभाव नेपालमा पनि परेको छ। फलस्वरूप यतिखेर देशका पूर्वी मध्य र पश्चिमी भागमा वर्षा भइरहेको छ। मौसमको पछिल्लो अवस्थाका बारेमा हामी मौसमविद मंजू बासीसँग प्रत्यक्ष टेलिफोनमा जोड़िएका छौं। मंजूजी नमस्कार, स्वागत छ रेडियो नेपालमा।
हजुर, धन्यवाद।
अब यो मौसमको पछिल्लो अवस्थाका बारेमा आम सर्वसाधारणमा जिज्ञासा छ, अचानक यो पानी परिरहेको छ, के छ नेपालमा यसको प्रभाव र अवस्था संक्षेपमा बताइदिनुहोस् न।
हजुर, तपाईँले भन्नुभएको जस्तै यो बे अफ बंगालमा बनेको जुन शक्तिशाली चक्रवात छ, यसैको प्रभावले गर्दा काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र कहीँ कतै चाहिँ भारी वर्षा भएको अवस्था पनि छ। विशेष गरी गण्डकी र लुम्बिनी प्रदेशमा अलि बढी नै आज रातिलाई एक्टिभ भयो र यस यो चाहिँ अहिले जुन अरबियन बे अफ बंगालमा बनेको चक्रवात चाहिँ अहिले जमिनमा प्रवेश गरेर यो शक्तिशाली चक्रवातबाट चाहिँ अहिले डिप्रेसनमा कमजोर भएर डिप्रेसनमा बनिसकेको अवस्था छ।
यसले चाहिँ अहिले जुन वर्षा भइरहेको छ यो वर्षा अझै बढ्न सक्ने सम्भावना छ नेपालमा, त्यस्तो किसिमको जोखिम अथवा सजगता अपनाउनु पर्ने उच्च सतर्कताको कुनै सम्भावना त्यस्तो केही देखिन्छ?
हजुर, यो नेपाल नजिकै आएको हुनाले यसको प्रभाव आज र भोलिलाई हिजो अस्ति भन्दा अलि बढी नै प्रभाव पर्ने देखिन्छ। यसको एक्टिभिटी चाहिँ अझै बढी नेपाललाई देख्ने हुन्छ। यो विशेष गरी हाम्रो यो प्रदेश नम्बर 1-2 अनि बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशमा प्रदेशका धेरै ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा त हुने नै भयो होइन, साथसाथै भारी वर्षा पनि हुने हुन्छ के थोरै स्थानहरूमा। यो चाहिँ आज भोलि अलि बढी सक्रिय हुन्छ र शनिबारबाट चाहिँ अलि कम यसको सक्रियता घट्दै जान्छ र शनिबार बेलुकाबाट चाहिँ यसको प्रभाव चाहिँ न्यून हुँदै जान्छ भन्दा हुन्छ।
जस्तो अब कहिलेकाहीँ मानिसहरू यतिकै आतिन्छन् पनि होइन, सूचनाहरू पनि गलत गइरहेको पनि हुन सक्छ यो बीचमा, त्यस्तो उद्धारै गर्नुपर्ने त्यस्तो अवस्था त होइन नि।
यो जुन अहिलेको यो चक्रवात ले चाहिँ नेपालमा चाहिँ अस्ति यो यो ताउटे भन्ने पनि यो अरबियन सागरमा बनेर पश्चिम नेपालका पश्चिमी भूभागहरू प्रभावित बनाएको अवस्था छ थियो होइन, र अहिलेको यो जुन बे अफ बंगालमा बनेको यो एस चक्रवातले विशेष गरी यो पूर्वी भूभाग र पूर्वी र मध्य भूभागहरू प्रभावित बनाएको अवस्था छ। यसले चाहिँ यो नदी नालाको खोलाको बाबहरू बढ्ने सम्भावना रहन्छ र फ्ल्यास फ्लड पनि आउने सम्भावना रहन्छ, यो विशेष गरी यो कन्टिन्यू वर्षा भएको कारणले गर्दाखेरि। अनि यो तराई भूभागहरूमा चाहिँ यो नर्मलभन्दा बढी अलिकति बढी चाहिँ हावाहुरी चल्ने सम्भावना पनि रहन्छ आज र भोलिको लागि तराई भूभागहरू र उच्च पहाड़ी तथा हिमाली भूभागहरूमा हिमपातको सम्भावना भएकोले चाहिँ पर्वतारोहणलाई पनि प्रभावित पार्ने देखिन्छ यो अहिलेको प्रणालीको कारणले गर्दा।
हस् हस्, धेरै धन्यवाद छ मन्जुजी। हामी कुराकानी गर्दैछौ मौसमविद मन्जु वासीसँग, पछिल्लो पटक विकसित भएको मौसमी अवस्थाको बारेमा जानकारी दिँदै हुनुहुन्थ्यो। नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ। धनगढ़ी स्थित संसदीय दलको कार्यालयमा हिजो बसेको दलको बैठकले नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको सरकारबाट फिर्ता नहुने र समर्थन पनि फिर्ता नलिने निर्णय गरेको प्रदेशसभा सदस्य अमर साउदले जानकारी दिनुभयो। नेकपा एमाले केन्द्रको सरकारबाट फिर्ता हुने आधिकारिक निर्णय आइ नसकेकाले यस्ता स्थितिमा सरकारलाई थप प्रभावकारी बनाएर लैजाने निर्णय गरिएको उहाँले बताउनुभयो। यसैबीच नेकपा एमाले पार्टीको प्रदेश कमिटिले सुदूरपश्चिम प्रदेशको सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता हुन निर्देशन दिएको छ। एमालेको स्थायी कमिटिको सोमबारको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन ढकाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। एमाले प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले स्थायी कमिटिको निर्णय अनुसार सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन मन्त्रीलाई फिर्ता हुन निर्देशनसहित पत्र दिएको जानकारी दिनुभयो। जनता समाजवादी पार्टी जसपाले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई स्पष्टीकरण सोधेको छ। जसपाका अध्यक्ष महन्त ठाकुरले पार्टीको निर्णय विपरीत गुटगत गतिविधि सञ्चालन गर्दै आएको भन्दै पार्टीका अर्का अध्यक्ष यादवलाई स्पष्टीकरण सोध्नु भएको हो। अध्यक्ष यादवलाई तीन दिनभित्र पार्टी कार्यालयमा पठाउने गरी सात बुधे स्पष्टीकरण सोधिएको छ। पछिल्लो दिनमा जसपाको मूल्य मान्यता नीति तथा पार्टीको विधान विपरीत कार्य गर्दै आएकाले विधान बमोजिम अनुशासनको कार्यवाहीको व्यवस्था अनुसार स्पष्टीकरण सोधिएको अध्यक्ष ठाकुरद्वारा हिजो जारी विज्ञप्तीमा जनाइएको छ। अन्तर्राष्ट्रिय समाचारमा भारतको पूर्वी तटीय राज्यहरूमा आएको शक्तिशाली समुद्री चक्रवातका कारण त्यहाँ ठूलो जनधनको क्षति भएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोइटर्सका अनुसार यस नाम दिएको उक्त शक्तिशाली चक्रवातले भारतको पश्चिम बंगाल र उडिसा तथा बंगलादेशको दक्षिणी क्षेत्रमा धेरै मानिसको ज्यान लिएको छ। भारतमै केही दिन अघि आएको अर्को चक्रवात तोक्टेले 150 जना भन्दा बढ़ीको ज्यान लिएको थियो। कोरोना संक्रमणको दोस्रो लहर झेलिरहेको भारतको स्वास्थ्य क्षेत्रलाई लगातार आएको दुई चक्रवातले अझै प्रभावित पारेको समाचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघले मालीमा जारी सैनिक क्रियाकलापप्रति आफूले निगरानी गरिरहेको बताएको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले विज्ञप्ति जारी गरी सो जानकारी गराउनु भएको हो। अब आर्थिक समाचार।
चालू आर्थिक वर्षको 10 महिनामा 58% मात्रै बजेट खर्च भएको छ। महालेखा कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष सकिन करिब 1.5 महिना बाँकी हुँदा सबै शीर्षकमा सरकारको कुल खर्च 60% भन्दा कम देखिएको हो। चालू आर्थिक वर्षमा सरकारले कुल 14.74 खर्ब रूपियाँ खर्च गर्ने लक्ष्य बनाएको छ। हालसम्म सरकारले 8.55 अर्ब मात्रै खर्च गरेको छ, जुन पुँजीगत तर्फ 37.31% र चालू तर्फ लक्ष्यको 68% मात्र खर्च भएको हो। नेपालको कला संस्कृति पर्यटन व्यापार लगानी लगायत बारे जानकारी दिने उद्देश्यले चीनको सिचुवान प्रान्तको छन्तुमा निर्मित नेपाल राष्ट्रिय मण्डप सञ्चालनमा आएको छ। परम्परागत नेपाली शैलीमा सजाइएको सो मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेख समेटिएको नेपालको पछिल्लो नयाँ नक्सा सहित नेपालबारे चीनिया भाषामा परिचय दिएको छ। नेपालको पर्यटन, कला, संस्कृति, जनजीवन तथा चीनसँगको राजनीतिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा भएका आदान प्रदान सम्बन्धी फोटोले सजाइएको सो मण्डपमा तेलचित्र, थंका, काठ र धातुका मूर्ति, पश्मिना, नेपाली कागजका डायरी, गरगना लगायत हस्तकलाका सामग्री प्रदर्शनी स्थलमा राखिएको छन्तुका लागि नेपाली महावाणिज्य दूत दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो। नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल 2 लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। गैरावेशीय नेपाली संघ एनआरएनए राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको पहलमा दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा स्वस्वास्थ्य सामग्री सहयोग गर्ने भएको हो। स्वस्वास्थ्य सामग्री नेपाली राजदूतावास सौलसँगको समन्वयमा तत्काल नेपाल पठाउने तयारी रहेको गैरावेशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाका महासचिव डाक्टर विमल सुवेदीले जानकारी दिनुभयो। नेपालको 2.5 करोड़ जनसंख्यामा इन्टरनेट सेवाको पहुँच पुगेको छ। नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष 2077-78 आठ महिनाको तथ्याङ्क अनुसार नेपालमा कुल 2,63,56,000 भन्दा बढ़ी जनसंख्यामा इन्टरनेट सेवाको पहुँच पुगेको देखाएको हो। प्राधिकरणको तथ्याङ्क अनुसार गत माघको तुलनामा फागुनमा 9,36,000 भन्दा बढ़ी प्रयोगकर्ता थपिएका छन्।
आर्थिक समाचार सुन्दिनुहुन्थ्यो अर्जुन श्रेष्ठबाट। मौसम सम्बन्धी जानकारी। आज हाल देशमा बंगालको खाड़ीमा रहेको यास नाम गरिएको चक्रवातको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज देशका अधिकांश भागमा सामान्यदेखि पूर्णतया बद्ली रहनुका साथै प्रदेश एक, प्रदेश दुई, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ। बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 22.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.8 डिग्री सेल्सियस, वर्षा 28.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाण्डु उपत्यकाको अधिकतम तापक्रम 20 देखि 22 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। आज काठमाण्डु उपत्यकामा सूर्योदय बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता। नेपाललाई 10 लाख डोज खोप अनुदानमा उपलब्ध गराउने चीनको घोषणा। नेपालमा थप 6,714 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। 6,716 जना संक्रमण मुक्त। कोरोना संक्रमणबाट हिजो थप 145 जनाको मृत्यु। व्यक्तिगत र संस्थागत रूपमा राखिएका अक्सिजन सिलिण्डर फिर्ता गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। नेपालमा 2.5 करोड़ जनसंख्यामा इन्टरनेट पहुँच पुगेको नेपाल दूरसंचार प्राधिकरणको तथ्याङ्क। र भारतमा सामुद्रिक चक्रवातका कारण 20 लाख भन्दा बढ़ी मानिस विस्थापित। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्ते।